بسم اللہ الرحمن الرحیم. ناظرین محترم، یہ آیت جو آپ نے سنی اور جس کو میں نے بھی سنا، یہ سورہ نحل کی آیت ہے. سورہ نحل کی 89 نمبر کی آیت، 89. اور سورہ نحل قرآن مجید کے 12 نمبر 16 میں واقع ہے، 12 نمبر 14 میں واقع ہے، اور یہ 16 نمبر کا خود یہ 16 نمبر کا سورہ ہے. اس میں خداوند عالم نے جو ارشاد فرمایا ہے وہ یہ ہے کہ آخر اللہ نے جو یہ قرآن نازل کیا ہے، کتاب جو نازل کی ہے، اس کی کئی خصوصیت ہیں، بہت سی خصوصیات ہیں. اس آیت میں 3-4 خصوصیتیں بیان کی گئی ہیں. ایک تو یہ ہے کہ یہ قرآن ہر چیز کے لیے تبیان ہے، تبیان لکل شے، یعنی ہر چیز کا بیان اس میں موجود ہے، ہر چیز کو اس میں بیان کر دیا گیا ہے. اور قرآن میں ہر چیز کا بیان کر دیا گیا ہے، اور اللہ نے بھی ہر چیز جو آسمان سے نازل کی ہے وہ ضرورت کی ہر چیز نازل کر دی ہے. حضرت علی علیہ الصلوۃ والسلام اور رسول کریم صلی اللہ علیہ وآلہ وسلم اور دوسرے ائمہ سے متعدد روایات ہیں، احادیث ہیں، کہ اللہ نے ہر چیز ضرورت کی نازل کر دی ہے. اور آج کا یہ جو ایک مشکلات میں سے ایک شمار ہوتا ہے، ایک مسئلہ کہ دنیا میں کھانے کی کمی ہے، پینے کی کمی ہے، یہ اس وجہ سے ہے کہ جو چیز اللہ نے نازل کی ہے، جو چیز ہم کو عطا کی ہے، جو چیز ہمارے سامنے رکھی ہے، ہم اس کو صحیح سے مستحق تک پہنچا نہیں پا رہے ہیں. ہمارے اندر جو تقسیم ہوتی ہے، تقسیم کار، تقسیم طعام اور دوسری چیزوں کی تقسیم ہوتی ہے، وہ صحیح سے تقسیم نہیں ہو پا رہی ہے. پہنچانے والے خیانت کر رہے ہیں یا بھول چوک ان سے ہو رہی ہے، ورنہ اللہ نے جتنی غذا، جتنے حلال کھانے دنیا میں رکھے ہیں اور جو اس وقت موجود ہیں، وہ تمام دنیا کے لوگوں کے لیے کافی ہیں. یہ ایک کھلی ہوئی بات ہے اور یہ ایک پکی بات ہے جو اللہ کی طرف سے قرآن میں متعدد جگہوں پر کہی گئی ہے، اور اس آیت سے بھی ہم تھوڑا سا اس کو ٹچ کر سکتے ہیں کہ جیسے کہ ہم نے کیا. اب یہ ہے کہ قرآن میں ہر چیز کا بیان موجود ہے، یعنی قرآن میں گزشتہ لوگوں کے واقعات بھی ہیں، گزشتہ لوگوں کے حادثات بھی ہیں، اور آئندہ آنے والوں کی خبریں بھی ہیں. یہ قرآن میں سب کچھ موجود ہے، تبیان لکل شے، ہر چیز کا بیان موجود ہے. اب یہ سوال پیدا ہوتا ہے، کیا قرآن میں ہر چیز کا بیان تفصیل سے موجود ہے کہ نہیں؟ تفصیل سے موجود نہیں ہے. قرآن ایک کتاب ہے، 6000 کچھ آیتیں ہیں. ظاہر سی بات ہے ان 6000 آیتوں میں تمام چیزیں تفصیل کے ساتھ بیان نہیں کی جا سکتی، لیکن اپنی ضرورت کے حساب سے، ضرورت بھر ہر چیز کی تفصیل اور ہر چیز کا بیان اور ہر چیز کا ذکر یہاں موجود ہے، جتنی ضرورت ہے اور جتنی انسان کو وہ چیز چاہیے اس کے اعتبار سے. دوسری سوچ جو قرآن کی ہے وہ یہ ہے کہ ہدایت ہے، ہدایت ہے انسان کے لیے. یہ کیا ہے؟ ہدم و رحمتن و بشرا للمسلمین، مسلمانوں کے لیے یہ بشارت بھی ہے، یہ ہدایت بھی ہے اور رحمت بھی ہے. یہ تبیان لکل شے، اس کا مطلب یہ ہوا ہر چیز واضح کر دی، ہر چیز کو بیان کر دیا، یعنی ایک طرح سے علم پیدا ہوا، معلومات پیدا ہو گئیں. اس کے بعد نمبر آتا ہے کہ یہ ہدایت ہے، جب ہر چیز واضح ہو جائے تب ہدایت ہوتی ہے، ہدایت یوں ہی نہیں ہو جاتی. ہدایت آپ جانتے ہیں کہ ہدایت کا مطلب یہ ہے کہ آدمی کو راستہ دکھا دیا جائے. کسی آدمی نے پوچھا کہ فلاں جگہ کا راستہ کدھر سے ہے، اس کو بتا دیا جائے کہ یہ سڑک ہے، یہ داہنی طرف مڑ جانا، پھر بائیں طرف. یہ راستہ جو دکھا دینا اور بتا دینا، اس کو کہتے ہیں ہدایت. ہدایت کے ایک اور معنی بھی ہیں، وہ یہ کہ ہدایت کا مطلب یہ ہے کہ آدمی کا اگر کسی نے راستہ پوچھا ہے تو اس کی انگلی پکڑ کے، اس کا ہاتھ پکڑ کے خود وہاں تک پہنچا دیا جائے جہاں وہ پہنچنا چاہ رہا ہے، اس کو بھی کہتے ہیں ہدایت. تو یہ قرآن ہر چیز کے لیے، مسلمانوں کے لیے ہدایت ہے، تو اس کا مطلب یہ ہوا قرآن راستہ دکھاتا ہے، اور ایسی بھی جگہ ہیں جہاں قرآن ہاتھ پکڑ کے پہنچاتا ہے. اور یقیناً اگر قرآن کا دامن ہم تھامے رہیں گے، البتہ رسول کریم نے فرمایا ہے کہ میں تمہارے درمیان دو چیزیں چھوڑ کے جا رہا ہوں، ایک قرآن کریم ہے، کتاب خدا ہے، اور دوسرے میرے اہل بیت ہیں. اگر ہم صرف قرآن سے چمٹے رہے تب بھی کامیاب نہیں رہے گی، اور اگر ہم نے صرف اہل بیت کا دامن پکڑا اور قرآن کو چھوڑ دیا تب بھی کامیابی نہیں ہے. رسول اللہ نے کہا دونوں ایک ساتھ ہیں، قرآن اہل بیت کے ساتھ اور اہل بیت قرآن کے ساتھ. تو اگر अब ये देखिए हिदायत के हम मैंने दो माने बयान किए, एक तो ये कि रास्ता दिखा देना और ये कि हाथ पकड़ के ले जाना। तो ये कह सकते हैं हम, अगर हम थोड़ा सा गौर करें या थोड़ी सी समझाने वाली बात करें, कि कुरान रास्ता दिखाता है और उसके बाद अहले बैत हाथ पकड़ के जन्नत तक पहुंचा देते हैं। तो एक साथ हम कुरान को समझें और कुरान का दामन पकड़ें और उसके साथ साथ अहले बैत का भी दामन पकड़े हैं, अहले बैत रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की, इसलिए कि रसूल ने कहा है और उस वक्त कहा है जब वो जा रहे थे। इसलिए खुद हदीस का अंदाज़ बता रहा है कि मैं इस दुनिया में छोड़ के जा रहा हूँ दो चीज़ों को, यानी आखिरी वक्त की बात है, यानी एक तरह से ये वसीयत है। दूसरी चीज़ें, अगर किसी आदमी ने कोई बात कही हो तो उस पर अमल ज़रूरी नहीं होता। कोई ये रसूलुल्लाह की बातें, इनकी तो हर चीज़ पे, हर बात पे अमल करना ज़रूरी है, लेकिन अगर आम दोस्त है आदमी का और वो कुछ कह रहा है उसे कि ये काम अंजाम दे दो, तो कोई ज़रूरी नहीं है कि वो अंजाम दे। लेकिन अगर आखिरी वक्त में कह रहा है, वसीयत के तौर पे कह रहा है, तो वही दोस्त जिसके ऊपर ज़रूरी नहीं था कि हर काम पूरा करे अपने दोस्त का, अगर उसने उसकी बात मान ली है, तो ये वसीयत उस पर अमल करना वाजिब हो जाता है। तो एक सबसे पहले ही कि रसूलुल्लाह फरमा रहे हैं, उनकी तो एक आम बात भी हमारे लिए वाजिब है। दूसरी बात यह है कि वो आखिरी वक्त में फरमा रहे हैं, एक तरह की वसीयत है, वसीयत के ऊपर अमल करना ज़रूरी है। और वो कह रहे हैं कि मैं तुम्हारे दरमियान दो चीज़ें छोड़ के जा रहा हूँ, एक कुरान है अल्लाह की किताब है और एक अहले बैत है, और जब तक तुम इन दोनों के एक साथ रहोगे तब तक गुमराह नहीं होगे। तो अगर हम गुमराही नहीं चाहते हैं, अगर हम हिदायत चाहते हैं, अगर हम सीधा रास्ता चाहते हैं, तो हमको चाहिए कि इन दोनों को साथ लेके चलें। कुरान रास्ता दिखाएगा और अहले बैत उस रास्ते पर चलते हुए इंसान को मंजिल तक पहुंचा देंगे। तो यह हुआ कुरान के बारे में कि उसकी एक सिफ़त है हिदायत। उसके बाद है रहमत, कि कुरान रहमत भी है, रहमत और उसके बाद है बशारत। देखिए इस तरह हम कह सकते हैं कि हिदायत आदमी सबसे सबसे पहले तो बता दिया बयान, हर चीज़ का इल्म आ गया, हर चीज़ की मालूमात आ गई, उसके बाद आ गया कि यह आदमी को हिदायत आ रही है, क्योंकि जब चीज़ कोई चीज़ वाज़े नहीं होगी तो उसके बारे में हिदायत कैसे दी जा सकती है। उसके बाद है बुशरा, उसके बाद है रहमत। रहमत यानी जब आदमी दुनिया में आया, ज़िंदगी गुजार रहा है, तो यहाँ रहमत और नेमत और इस तरह की अल्लाह की मेहरबानी हमारे साथ हैं, मुसलमानों के साथ हैं। यह है कुरान के एतबार से कि कुरान जो है वो रहमत है, यहाँ पर दुनिया में भी रहमत है और ज़ाहिर सी बात है दूसरी जगहों पर भी रहमत है। लेकिन हम कह सकते हैं कि इब्तिदा में हिदायत दी सबसे पहले, उसके बाद रहमत करार दिया, उसके बाद बुशरा, बुशरा यानी बशारत, बशारत यानी खुशखबरी, एक अच्छी खबर देना किसी को। ये खुशखबरी कयामत के सिलसिले में है, कयामत के बारे में बताता है मुसलमानों को ये कुरान कि जब तुम अच्छे काम करोगे, जब तुम नेक आमाल करोगे, जब तुम किसी यतीम के सर पे हाथ फेरोगे, जब तुम किसी गरीब का की मदद करोगे, और जब तुम किसी ज़रूरतमंद की ज़रूरत को पूरी करोगे, जब अपने दोस्त साथियों का ख्याल रखोगे, अपने वालिदैन का ख्याल रखोगे, अपने भाई बहन का, अपने ख़ानदान वालों का, पड़ोसियों का ख्याल रखोगे, नमाज रोज़े के पाबंद रहोगे, हज के पाबंद रहोगे, ये सब जब यहाँ अंजाम दोगे, तो ये फिर बशारत है कल के लिए, यानी उस वक्त के लिए कि जब, यानी ये अगर ताबीर इस्तेमाल की जाए कि जब कोई किसी का नहीं रहेगा, और कुरान में आयत है कि वो ऐसा दिन है कि भाई भाई को नहीं पहचानेगा, और जोजा शोहर को, शोहर जोजा को नहीं पहचानेंगे, माँ बाप अपने बेटे को नहीं पहचानेंगे, बेटे अपने माँ बाप को नहीं पहचानेंगे। नहीं पहचाने से मुराद ये है कोई साथ नहीं रहेगा, हो सकता है पहचाने, यानी जब मुहावरे में हम कहते पहचानेंगे नहीं, यानी साथ देने के लिए तैयार नहीं होंगे कि वाकई साथ दे सकते हैं, कि थोड़ा उनका साथ दे दें, उनको जन्नत में लेके चले जाएं, अपने अमाल में से थोड़ा अमल का जो अजर है उनको दे दें, ऐसा कोई साथ नहीं देगा उस वक्त। ऐसे वक्त में जब कोई साथ नहीं देगा, उस वक्त कुरान उस वक्त के लिए बशारत देने वाला है, खुशखबरी देने वाला है मुसलमानों को, कि आप इस तरह से आप समझिए कि आप जब यहाँ अच्छे काम अंजाम दे रहे हैं, तो कल के लिए बशारत है कि आपका नाम आमाल आपके दाहिने हाथ में होगा और आपको खुशखबरी दी जाएगी, आप बहुत जल्दी पूरे सरात से गुजर कर जन्नत तक पहुँच जाएंगे। और ये एक अजीब बात है कि कुरान ने जो ये हिदायत का सिलसिला रखा है, ये सबसे पहले है कि मालूम फराम करना, यानी तिबियान लेकुल शे, पहले मालूम फराम कर दी, उसके बाद ये कि हिदायत फराम कर दी, हिदायत के बाद इस ज़िंदगी में आ गया कि रहमत फराम कर दी, उसके बाद आखिरत का ख्याल भी रखा, मुस्तकबिल का ख्याल भी रखा, कि बशारत और खुशखबरी انسانوں کو دی اور مسلمانوں کو دی. اللہ سے دعا ہے کہ ہمیں ان تمام چار صفتوں کا مستحق قرار دے اور قرآن کی طرف ہم متوجہ ہو سکیں.